सुपौल छतराल राजपुर
करोल हल्कापुरा नंदासन माशाल्लाह और मुदरडा
मुदरडा हल्कापुरा
थोड़ा समझ में रह गया माशाल्लाह। गांधीनगर वाले भाई हमारी जो खिस्तेवार जमाते हैं वो तीन चार साथी मिलकर जो है एक एक की खुशामद करेंगे इंशाल्लाह। पीछे थोड़ा सा जो मजमा रह गया है वो भी इंशाल्लाह जुड़ जाएगा। बिस्मिल्लाहिर्रहमानिर्रहीम नहमदुहु व नसल्लि अला रसूलिल करीम अम्मा बाद। बुजुर्ग दोस्तों ये हमारी सारी नकलो हरकत अंदरून की हो बहरून की हो बाहर निकलने की हो मकामी काम कहते हैं मस्जिद वाल जमात कहते हैं इस तमाम से जो चीज चाही जा रही है कि जिंदगियों में वो दीन आ जाए जिस दीन को अल्लाह चाहते हैं। ये जो है इसका इस मेहनत से मुतालबा है। बाहर की नकलो हरकत हो अंदर की नकलो हरकत हो सारी नकलो हरकत का जो है जो मुतालबा है कि जिंदगियों के अंदर में दीन आ जाए और दीन के जरिए से ये मकसूद है कि हमसे अल्लाह राजी हो जाए। ये तीन चीजें हैं मेहनत मेहनत से दीन और दीन से अल्लाह की रजा। ये सारी चीजें एक दूसरे के साथ जुड़ी हुई है। अगर किसी को फल लेना है तो उसके लिए दरख्त का होना जरूरी है और दरख्त लगाना है तो इसके लिए जमीन का होना जरूरी है। बगैर जमीन के दरख्त नहीं बगैर दरख्त के फल नहीं। तो फल की मिसाल ऐसी है रजाए इलाही अल्लाह को खुश करना। देखिए अल्लाह खुश कब होंगे जब हम दीन पर चलेंगे। दीन जो है इसकी मिसाल दरख्त जैसी दी है ईमान की मिसाल जल जैसी है और इस्लाम की मिसाल जो है वो दरख्त जैसी और दरख्त के लिए जमीन चाहिए। मेहनत की मिसाल जो है वो जमीन जैसी है। मेहनत होगी तो दीन आएगा और दीन आएगा तो अल्लाह राजी होगा और जब अल्लाह राजी हो जाएंगे हम अल्लाह के हो जाएंगे अल्लाह हमारा हो जाएगा तो जो अल्लाह का हो जाता है अल्लाह उसका हो जाता है। अल्लाह पाक जो है पूरी कायनात को उसके लिए मुसखर कर देते हैं उसके लिए ताबा कर देते हैं। कयामत तक की आने वाले इंसानों के लिए सहाबा किराम की जिंदगी जो है वो मिसाल है ये नमूना है कि सहाबा किराम जब इस्लाम में दाखिल नहीं हुए थे उनके हर लाइन के मसाइल जो है वो उलझे हुए थे। खाने के पीने के कमाने के मौत मैयत के ब्याह शादियों के ये सारे मसाइल जो है इस्लाम से पहले उलझे हुए थे। लेकिन जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मेहनत की और मेहनत करके जिंदगियों में दीन को दाखिल किया तो सहाबा किराम के सारे मसाइल को जो उलझे हुए थे उन सारे मसाइल को اللہ نے سلجھا دیا. اور ان کی بات کو اللہ نے زمینوں پر چلایا, ہواؤں پر چلایا, اور جو ہے ان کی باتوں کو آگ پر چلایا, جنگل کے درندوں پر صحابہ کی بات چلی. یہ اللہ کے ہو گئے, اللہ ان کا ہو گیا, تو زمین پر صحابہ کی بات چلی, ہواؤں پر صحابہ کی بات چلی, آگ پر صحابہ کی بات چلی, سمندروں پر صحابہ کی بات چلی. اور جن کے خود کے کھانے کے لالے تھے, خود کے کھانے کے ٹھکانے نہیں تھے, وہ دنیا میں جو ہے ہزاروں انسانوں کو معمولی معمولی احسان پر کھلانے والے بنے. آپ ہم سب تعلیم میں بیٹھتے ہیں, فضائل صدقات کو سنتے ہیں کہ عبداللہ ابن جعفر اور حسن حسین رضی اللہ عنہما یہ سفر میں جا رہے تھے, ان کے اونٹ گم ہو گئے, بھوک کا تقاضا ہوا. ایک بڑھیا کے یہاں انہوں نے تقاضا پیش کیا کہ کوئی پینے کی چیز ہو تو کھلا دو, کوئی کھانے کی چیز ہو کھلا دو. کہا یہ بکری ہے, اسے پی لو, اسے دودھ نکال کر پی لو, اور اسے صبح کر لو, میں پکا دوں گی. اس ایک بکری کے کھلانے پر, اس کے دودھ کے پلانے پر حسن حسین نے اور عبداللہ ابن جعفر رضی اللہ عنہما نے 4000 بکریاں دی, اور 4000 سونے کے سکے دیے. حسن رضی اللہ تعالیٰ عنہ کے دسترخوان پر 10000 آدمیوں کا کھانا پکتا تھا. تو جب زندگیوں میں دین آئے گا تو دین کے راستے سے اللہ راضی ہوں گے, اور اللہ راضی ہوں گے تو ہماری دنیا کو بھی آسان کر دیں گے, اور آخرت کی آنے والی ابدی زندگی کو آسان کر دیں گے, موت کا دن خوشی کا دن بنا دیں گے, قبر جنت کا باغ بنا دیں گے, حشر میں اللہ کے دسترخوان پر دعوت ہوگی, نبی علیہ السلام کے ہاتھوں سے جامع کوثر ملے گا, ان صراط کا راستہ خدا بجلی کی طرح گزار کر بجلی کی طرح گزار دیں گے, اور جہنم سے بچا کر اپنی رضا کے ٹھکانے جنت میں ہمیشہ کی زندگی, ہمیشہ کی جوانی, ہمیشہ کی نعمتیں اور ہمیشہ کی تندرستی ملے گی. اور سب سے بڑی نعمت جو ملے گی وہ اللہ کی رضا ملے گی. تو دنیا اور آخرت کی ساری کامیابیوں کو اللہ نے اپنے دین میں چھپایا ہے, اور دین کو اللہ پاک نے نبی کریم صلی اللہ علیہ وسلم والی محنت کے ساتھ جو ہے جوڑا ہے. جتنی نبی علیہ السلام والی محنت نبی علیہ السلام کے طریقے پہ زندہ ہوگی, اتنا دلوں میں ہدایت کا نور آئے گا, اور انسان بقدر ہدایت اللہ کے دین پہ چلتا ہے. آج ہم میں سے ہر آدمی کے پاس ہدایت ہے, لیکن ہدایت کے درجات ہے. 500 کے بلب میں جو روشنی ہوتی ہے اسے بھی روشنی کہا جاتا ہے, 200 کے بلب میں روشنی ہوتی ہے اسے بھی روشنی کہا جاتا ہے, 100, 60 اور 40 کے بلب میں جو تار جلتا ہے اس کو بھی روشنی کہا جاتا ہے, اور 0 کے بلب میں جو تار جلتا ہے اسے بھی روشنی کہا جاتا ہے. روشنی سب ہے لیکن درجات فرق ہے. 500 کی روشنی سے جو کام چلے گا وہ زیرو کی روشنی سے چلے گا بھائی؟ بولو بھائی. جو کام 500 کی روشنی سے ہوگا کہ بھائی سوئی گم ہو گئے اندھیرے میں, اور 500 کی روشنی ہوگی تو چاول میں چھوٹے چھوٹے کنکر ہیں, روشنی تیز ہے تو نظر آ جائے گی. سیدھا راستہ کون سا ہے, گھڑے والا کون سا ہے, سانپ اور لاٹھی کا پتہ بھی چل جائے گا. اور زیرو کی روشنی ہوگی تو چاول میں کنکر نظر نہیں آئیں گے, سوئی گم ہوگی تو دکھے گی نہیں, سانپ اور لاٹھی میں تمیز نہیں کر سکیں گے. حالانکہ روشنی ہے. ایسے ہدایت کی روشنی میں بھی جو ہے فرق ہے. انبیاء علیہ السلام کے دل بھی ہدایت سے لبریز تھے, بھرے ہوئے تھے. صحابہ کرام کے دل میں بھی ہدایت تھی. تابعین, تبع تابعین, اولیاء کرام, بزرگان دین ان کے پاس بھی اور ہمارے پاس بھی ہے. لیکن ہماری جو ہدایت ہے وہ زیرو جیسی ہے. اس لیے اچھے اعمال میں ہمیں نفع نظر نہیں آتا, برے اعمال میں ہمیں نقصان نظر نہیں آتا. اور صحابہ کرام کے پاس ہدایت کا وہ نور تھا, اور ہدایت وہ تھی جس ہدایت کا اللہ کا مطالبہ تھا. تو نفل نماز میں اگر فرق پاتے تھے تو اس کو بہت بڑا نقصان سمجھتے تھے. فضائل کی تعلیم میں, حکایت صحابہ میں, صحابہ کی نماز کو ہم سنتے ہیں کہ ایک صحابی کی نماز نصب ہو گئی کہ کئی رکعتیں ہیں. وجہ کیا بنی کہ ان کا باغ بڑا بھراودار تھا, اس لیے اس میں ایک پرندہ آ گیا. اب وہ یہاں سے وہاں, ادھر سے ادھر چکر لگانے لگا, اس میں خیال چپ گئے کتنی رکعت ہے. نماز پوری کرنے کے بعد کہا کہ اس باغ کو نہیں رکھنا ہے, باغ تھا تو پرندہ آیا, اور پرندہ آیا تو جو ہے میرے اللہ سے جو میں بات کر رہا تھا اس بات میں اس میں ہرج پیدا کر دیا, اس نے ڈسٹرب کر دیا, تو اس بات کو ہی نہیں رکھنا ہے کہ میں میرے اللہ سے, میرے محسن سے, میرے محبوب سے بات کروں اور بیچ میں کباب میں ہڈی بن جائیے. بھائی کوئی میاں بیوی اپنے گھر میں خوب اچھا کھانا پکا بے کھا رہے ہو اور سالے صاحب آ جائے تو اس وقت زبان سے لگے ماشاء اللہ ماشاء اللہ, لے کے اندر کہ بھائی یہ کہاں کباب میں ہڈی بن گیا, محبوب سے بات ہو رہی. نمازی آدمی جب نماز پڑھتا ہے تو اللہ سے باتیں کرتا ہے کہ میرے اللہ سے باتیں کرنے میں یہ جو ہے پرندہ یہ باغ جو ہے رکاوٹ بنا, اس لیے مجھے اس باغ کو نہیں رکھنا, انہوں نے جو اس کو بڑا نقصان سمجھا. کیونکہ ہدایت ان کے پاس وہ تھی جس ہدایت کا اللہ کا مطالبہ تھا. تو بھائی یہ صحابہ والی ہدایت, نبی والی ہدایت ہمارے پاس اور ہمارے دل میں کب آئے گی؟ جب ہم اس راستے کو اختیار کریں گے. بھائی ایک آدمی کو بمبئی جانا ہے تو اس کو بمبئی کی لائن پکڑ نہیں پائے گی. اب بمبئی کے راستے میں بھائی احمد آباد بھی آئے گا, بڑوڑا بھی آئے گا, بھروچ بھی آئے گا, سورت بھی آئے گا, تب جا کے وہ بمبئی پہنچے گا. ہمیں صحابہ والی ہدایت تک پہنچنا ہے کہ ہمیں صحابہ والی ہدایت ملے تو ہمیں صحابہ کرام والے راستے پر محنت کے اعتبار سے ہمیں صحابہ والی محنت کرنی پڑے گی. اب ہمیں جانا ہے بمبئی اور ہم دلی کی گاڑی پکڑے دو اور دعا کرے یا اللہ مجھے بمبئی پہنچا دے. ٹکٹ بھی بمبئی کا ہے لیکن گاڑی اونچی ہے, گاڑی الٹی ہے, اور دعا کر رہا ہے بزرگ سے بھی دعا کر, بزرگ اندر بیٹھے ہم سے بھی دعا کر رہا ہے, کرا رہا ہے. بتاؤ بھائی بمبئی جائے گا کہ بمبئی سے دور جائے گا؟ ارے بھائی بولو نا. یہ زہر کا وقت ہے, زہر کے بعد نیند آتی ہے اور نیند کے دیکھو چند سنگل ہے, ایک تو یہ ہاتھ یہ پیر کھڑے کر کے بیٹھتے ہیں تھوڑی دیر جان کے سنتے ہیں, پھر ایسی نیند آتی ہے کہ دونوں طرف والوں کو مارتے ایکسیڈنٹ ہو جائے. اور بہت سے یوں مراقبہ کرتے ہیں, وہ فجر سے پہلے کا عمل ہے ابھی کرتے ہیں. اور خرگاٹے لیتے ہیں اور پیچھے کوئی خیر کا ہاتھ پلاتا ہے تو کیا کہتے ہیں, ہوں برابر سوتو چھوں, میں برابر سویا ہوں, ایسے ٹیک لگا کر سونے بیٹھنے والے. یہ نیم کے سنگل ہے تو سنگل دیں گے تو گاڑی کھڑی رہے گی ان پہ اسٹیشن پر, سنگل ہی نہیں دیں گے تو. اس لیے نیت کرو پورے مذاکرے میں نہ پیر کھڑے کر کے بیٹھنا ہے, نہ مراقبہ کی شکل میں بیٹھنا ہے, نہ ٹیک لگا کر بیٹھنا ہے. کیوں بھائی نیت کرتے ہو؟ تو کوئی بہت بڑے بزرگ ہے کہ حضرت دعا کرو میں بمبئی پہنچ جاؤں, تو اس کی دعا بزرگ کی دعا اس کو بمبئی لے جائے گی, بمبئی سے دور لے جائے گی, دور اسے بمبئی سے دور لے جائے گی. تو ہم نبی والی ہدایت چاہتے ہیں, صحابہ والی ہدایت چاہتے ہیں, تو ہمیں نبی اور صحابہ والی محنت نبی اور صحابہ کے طریقے پر کرنی پڑے گی. ابھی ہم محنت تو کر رہے ہیں, محنت کر رہے ہیں, لیکن محنت میں صحیح طریقہ اختیار کرنا پڑے گا. کوئی زمین کو ایک فٹ, دس فٹ, سو فٹ, ہزار فٹ کھودو, اس میں سے ایک بھی دانا نکلے گا بھائی؟ ارے بھائی بولو نا. دودھ اور پانی کے علاوہ کیا نکلے گا؟ لیکن اسی زمین پر آدمی صحیح طریقے سے محنت کرے, اس کو جوتے, اس میں جو ہے پانی ڈالے, اس کو جو ہے اس میں جو ہے ترتیب سے بیج ڈالے, ایک ٹن ایک من اناج سے ایک ٹن نکلتا ہے. تو نہ زمین میں اناج ہے نہ اناج میں اناج ہے. اناج کہاں ڈالتے ہیں ہم؟ مٹی میں ڈال کر پانی ڈال کر کیچڑ کر دیتے ہیں, اور کھاد ڈال کر اس کو سڑا دیتے ہیں. جو اچھا بیاریا تھا, اچھا اناج تھا, اس کو تو ہم نے سڑا دیا, لیکن اس سڑے ہوئے اناج میں سے, اس سڑے ہوئے دانے میں سے من میں سے ٹن کون پیدا کرتا؟ لیکن اس کی ترتیب سے آدمی محنت کرتا ہے. ایک آدمی کو انڈے میں سے مرغی لینی ہے, ایک انڈا, دو انڈا, تین انڈے, چار انڈے, ایک کروڑ انڈے بھی توڑے, بتاؤ بچہ نکلے گا؟ ایک کروڑ مرغیوں کو بھی کاٹے تو کوئی بچہ اندر سے نکلے گا؟ لیکن ایک ٹوکری لائے, تھوڑا سا اس پر گھاس رکھے, اس پر دس بارہ انڈے رکھے, پھر اس پر مرغی بٹھائے, 21 دن تک نہ انڈے میں کوئی گھسا ہے نہ انڈے کو مرغی میں گھسایا ہے, لیکن ایک ترتیب کے ساتھ ان انڈوں پر محنت ہوتی ہے, تو اسی انڈے میں سے 21 دن کے بعد جو ہے مرغی چونچ مار کے اس کو توڑتی ہے. اس میں سے چوجا نکلتا ہے, چلتا ہے, پھرتا ہے, کھاتا ہے, پیتا ہے, ہوتا ہے کہ نہیں؟ अंडा होता है सफेद, मुर्गी बनती है लाल। अंडा होता है छोटा और मुर्गी बनती है बड़ी। और उसी अंडे में से जो मुर्गियां निकलती है, कुछ मुर्गियां निकलती है और कुछ मुर्गे निकलते हैं। क्या क्या निकलते हैं भाई? अरे भाई बोलो ना,
मुर्गियां,
कुछ मुर्गियां और
मुर्गे।
हाँ, ऐसे हमारी ये मेहनत जो मस्जिदवार जमात की है और उसकी जो घर घर की मुलाकात है, उस घर घर की मुलाकात से एक एक ईमान वाले को मिलकर हम मस्जिद में लाएंगे, तालीम में बिठाएंगे, दावत में जोड़ेंगे, इबादत में लगाएंगे और जो हमारे मस्जिद में लगाएंगे। तो ये नबी वाली मेहनत है। तो फिर इसके अंदर वैसे भी जो है कुछ जो है मुर्गे निकलते हैं। मुर्गों का काम क्या होता है? सुबह सुबह क्या करते हैं भाई? अरे भाई सुबह सुबह मुर्गे क्या करते हैं? भांग देते नहीं देते कुकरों को? कुकरों को जगाते नहीं जगाते? ऐसे हमारी मस्जिद के अतराफ में जितने मकान मुतालिक है, हर मकान में मर्द भी है, औरतें भी है, बच्चे भी है। अगर हम सही तरतीब से नबी वाले तरीके पर बेगरज बनकर बेतलब इंसानों में इनकी मोहब्बत लेते हुए अखलाक के साथ अल्लाह की बराई को, आखिरत को, रिसालत को हम इसकी दावत को जिंदा करेंगे, तो फिर हमारी मस्जिद के अतराफ में से लोग मस्जिद वाले बनेंगे, मस्जिद वाले आमाल वाले बनेंगे और इस मस्जिद वाले आमाल के जरिए से ऐसे ऐसे मुर्गे पैदा होंगे कि जो इस स्टेज पर बैठकर लाखों इंसानों में भाई आज तक जो हुआ अल्लाह ने किया, जो हो रहा है अल्लाह कर रहे हैं और जो होगा अल्लाह करेंगे, ये अल्लाह की बुराई को बोलेंगे, अल्लाह की कुदरत को बोलेंगे, अल्लाह के गैबी निजाम को बोलेंगे, आखिरत को बोलेंगे और दीन में कामयाबी को बोलेंगे। लेकिन कब? कि जब हम घर घर जाकर एक एक फर्ज से मुलाकात करेंगे और एक एक फर्ज को हम मेहनत करके मस्जिद वाला बनाएंगे, मस्जिद वाला बनाएंगे। जब ये मस्जिद में आएंगे, मशवरे में बैठेंगे, रोजाना की मुलाकात में वक्त देंगे, मस्जिद और घर की तालीम को जिंदा करेंगे, गश्तों में जुड़ेंगे, तीन दिन जाएंगे, तो फिर इनमें ऐसी इस्तेदाद पैदा होगी, ऐसी इस्तेदाद पैदा होगी कि एक एक इंसान दुनिया में लाखों करोड़ों इंसानों को अल्लाह की बात पहुंचाने वाला बनेगा। चाहे वो शहरी हो, चाहे दियादी हो, चाहे पढ़ा लिखा हो, चाहे अनपढ़ हो, चाहे मर्द हो, चाहे औरत हो। देखो आपके इस इलाके करीब में पालनपुर है, पालनपुर उसमें एक गांव, छोटा गांव है गठामन, और उस गठामन में एक अल्लाह वाले पैदा हुए हैं, मौलाना उमर साहब। इनकी माँ जो है उनको रोजाना ईशा की नमाज के बाद जो है नबियों के सहाबा के किस्से सुनाती थी और उनका जहन बनाती थी, जहन शादी करती थी। और ये गामरियन औरत उस गामरिय बच्चे को ये कहती थी कि बेटा अभी हम तुम दो बातें कर रहे हैं, अल्लाह करे एक दिन ऐसा है कि तेरे जरिए से लाखों इंसान बात सुने। बड़े हुए, नाजरा पड़े, फिर आलिम दीन बने, फिर बम्बई में मस्जिद के इमाम बने और फिर एक जमात आई, तश्कील करके दिल्ली ले गए। अब एक छोटा सा गांव है, गामरियन का छोकरा है, लेकिन दुनिया के सारे बल्ले आदम के लोगों को, अमेरिका वालों को, अफ्रीका वालों को, यूरोप वालों को, ऑस्ट्रेलिया वालों को, एशिया वालों को जो है जब तक वो जिंदा रहे मौलाना यूसुफ साहब के इंतकाल के बाद तकरीबन 32 साल तक फजर की नमाज के बाद रोजाना सूरी सारी दुनिया से लोग आते थे और फजर के बाद इनका बयान होता था। और रायवंड में टोंगी में भोपाल में जितने बड़े बड़े इज्तम, इन सारे इज्तम में दो दिन जो है पहले मगरिब में उनका बयान होता था। रवानगी की बात वो करते थे भाई, कहाँ के थे? अरे भाई कहाँ के थे भाई? एक गामरे के थे, लेकिन अल्लाह के बंदे थे। हुजूर सल्लल्लाहु अलैहि वसल्लम के उम्मती थे। अल्लाह ने इस उम्मत के हर फर्द में जहाँ दीन पर चलने की ताकत रखी है, वहां दीन के काम करने की भी ताकत रखी। जैसे हमें हमारे बड़े बताते हैं, उस तरतीब से अगर हम जो अपनी मस्जिद के अतराफ में जितने बालिग मर्द हैं सबकी फहरिस्त बनाकर, और जैसे रोजाना की घर घर की मुलाकात हमें जो है समझाते हैं, उस तरतीब से अगर हर मस्जिद वाले मेहनत करना शुरू कर जाए, तो इस मेहनत के जरिए से ऐसे ऐसे हीरे जो है हमें हासिल होंगे। उम्मत के सारे तबका जो है वो किसी न किसी मस्जिद से जुड़े हुए। इस उम्मत के ताजिर, इस उम्मत के काश्तकार, इस उम्मत के मजदूर, इस उम्मत के ताजिर, इस उम्मत के जो है हाकिम व महकूम, सब के सब किसी न किसी मस्जिद से मुताल्लिक है। अगर हम मस्जिद की मेहनत को और मस्जिद के आमाल को सही रुख के साथ जिंदा कर लेंगे, तो ताजिरों में भी अल्लाह का दीन आएगा, काश्तकारों में भी अल्लाह का दीन आएगा, और मजदूरों में भी अल्लाह का दीन आएगा, और जो है मुलाजिमों में भी अल्लाह का दीन आएगा, और हाकिम और महकुम तमाम के तमाम जो है अल्लाह के दीन पे चलने वाले बनेंगे। और जब दीन आएगा तो दीन के साथ उसके असरात आएंगे। जैसे नींबू की तासीर आज तक नहीं बदली, नमक की तासीर नहीं बदली, मिर्च की तासीर नहीं बदली, आज भी मिर्च में तीखापन है, आज भी नमक में खारापन है, आज भी पानी में प्याज बुझाने की तासीर है, ऐसे ही भाइयों दोस्तों को अल्लाह ने दीन के अंदर में आज भी वही तासीर रखी है, सुकून की, बरकतों की, और इज्जत और महबूबियत की, और जो है दुआओं की कबूलियत की, अल्लाह ने आज भी वही तासीर रखी है। बस बात यह है कि हमारे अंदर में वो दीन आ जाए जो दीन अल्लाह ने अपने नबी को लेकर भेजा है। अल्लाह ने अपने नबी को लेकर भेजा है कामिल और मुकम्मल दीन। आज हमारे पास दीन है लेकिन अधूरा दीन है, इसलिए कामयाबी हमें पूरी नहीं मिल रही है। जब कामिल और मुकम्मल दीन आएगा तो कामयाबी जो है मुकम्मल आएगी। हमारे दीन की मिसाल ऐसी है जैसे ये कुएं में पानी होता है और ढोल लस्सी होती है, लस्सी भी है, ढोल भी है, कुएं में पानी भी है, लेकिन लस्सी टूटी है, पानी तक नहीं जाती, तो बताओ भाई कुएं से पानी आएगा? रस्सी भी है, ढोल भी है, पानी, लेकिन रस्सी टूटी है। ऐसे हमारे पास दीन भी है और अल्लाह के खजाने में मदद भी है, लेकिन हमारा दीन अधूरा दीन है, जो अल्लाह तक, अल्लाह के खजानों तक नहीं पहुंच। इसलिए अल्लाह की जो मदद हमारे साथ आनी चाहिए वो मदद हमारे साथ नहीं आ रही। इसलिए कामिल और मुकम्मल दीन जिंदगियों में आ जाए, इसके लिए ये जो है बाहर की भी नकलो हरकत है और मकामी भी नकलो हरकत है, दोनों नकलो हरकत जो है ये जरूरी है। बहुत से लोग कहते हैं भाई असल तो वह निकलना है, बहुत से कहते हैं भाई असल मकामी काम है, दोनों असल है। एक चक्की के दो पत्थर है, ऊपर का पत्थर भी जरूरी है और नीचे का पत्थर भी जरूरी है। दो पत्थर होंगे तो दाने डालेंगे तो भाई अनाज बाहर आएगा, आधा बाहर आएगा। ऐसे बाहर की नकलो हरकत भी होगी और मकामी नकलो हरकत भी होगी, तो ये दोनों नकलो हरकत के जरिए से जिंदगियों के अंदर में दीन आएगा। तो बाहर की नकलो हरकत है भाई, एक वक्ति होती है साल में चार महीने का कोई लगाता है या साल का चिल्ला है, बाकी वक्त आदमी अपने जो है मकाम पर जुड़ता है। तो ये दोनों नकलो हरकतें करनी है लेकिन मशवरे के साथ, भाई ऊपर का भी पत्थर है नीचे का भी है लेकिन बीच में जो खूंटी होती है चक्की के बीच में, अगर वो खूंटी ना हो तो बताओ चक्की चलेगी, आधा निकलेगा। बाहर भी हम जा रहे हैं, अंदर भी काम कर रहे हैं लेकिन बगैर मशवरे के कर रहे हैं, बगैर मशवरे के, कि जब मन में आए तो बिस्तर लेके आ गए, नहीं आए तो नहीं आए, मन में आए तो गश्त में आ गए, नहीं आए तो मन में नहीं आए तो नहीं आए। तो दोनों पत्थर हैं लेकिन खूंटी नहीं है तो अनाज पीस कर आटा बाहर नहीं निकलेगा, रोटियां पकेगी नहीं। ऐसे बाहर भी जा रहे हैं अंदर भी जा रहे हैं लेकिन बगैर मशवरे के जा रहे, ये मशवरा जो है वो खूंटी है। इसलिए कहते हैं ना फजाइल तबलीग में लिखा है शेख अकबर रजी अल्लाह तआला का कौल, एक आदमी जिंदगी भर मुजाहिदा करता रहे लेकिन अपने आप को किसी के ताबे न करे तो वो अपने नफ्स से नहीं निकल सकता। मुजाहिदा बहुत कर रहा है लेकिन बगैर मशवरे के कर रहा है। इसके लिए रोजाना हमारी मस्जिद की जमात में मशवरा होता है, हमारा सारा काम जो है आपस के मशवरे से होगा। अगर मशवरे के साथ जुड़े रहे तो हमारी तरक्की होगी और हमारी हिफाजत होगी। हजरत जी फरमाते थे मौलाना यूसुफ साहब कि मशवरे वालों के हाथ में हाथ दे देना ऐसा है जैसे पतंग चढ़ाने वाले के हाथ में जो है दोड़े होते हैं, गट्ठा होता है ना, जब तक जो है वो गट्ठे के साथ वो धागा जुड़ा रहता है तो पतंग ऊंची चढ़ती है और महफूज रहती है, अगर उसके हाथ से छूट जाए तो पतंग नीचे आएगी और एक बच्चा यहां से एक यहां से उसको पकड़ के फाड़ डालेगा। अगर हम मशवरे के साथ मस्जिद की जमात से जुड़कर अगर हम काम करेंगे तो हमारी हिफाजत होगी, हमारे ईमान की आमाल की हमारे दीन की हिफाजत होगी और हमारे दीन में तरक्की होगी और दीन की मेहनत में तरक्की होगी कि फिर ऐसे बंदे जो आपस में सलाह मशवरे से काम करते हैं वो तरक्की करते करते फिर अमेरिका जाते हैं, अफ्रीका जाते हैं, यूरोप जाते हैं, ऑस्ट्रेलिया जाते हैं, बाहर मुल्कों में वो जाकर अल्लाह के दीन की मेहनत करते हैं। लेकिन कौन, जो अपने आप को ताबेदारी के साथ चलाता है, मशवरे के साथ चलाता है। इसलिए भाई हमें जो है अपनी अपनी मस्जिद में रोजाना एक नमाज के बाद, जैसे हमारे गुजरात में एक ही बात चल रही है कि भाई हमारा मशवरा ये सुबह जो है हम करेंगे, अल्लाह ने सुबह के वक्त के अंदर में बड़ी बरकत रखी है। इसलिए हुजूर अलैहिस्सलाम ने सुबह के फजाइल बताए कि फजर से उठने से पहले के फजाइल क्या है कि दो चार रकात तहज्जुद आदि पढ़े, पूरी दुनिया से ज्यादा कीमती, आखिरी वक्त में दुआ कबूल होती है और जो है अल्लाह ऐलान कराते हैं कोई तौबा करने वाला है, कोई मगफरत चाहने वाला है, कोई सवाल करने वाला फिर सुबह सादिक से लेकर सूरज निकलने तक अल्लाह दुआ कबूल करते और फजर की नमाज के बाद अगर अपनी हैयत से बैठे हुए कोई आदमी चौथा कलमा पढ़े तो 10 गुलाम आजाद करने का सवाब, 10 नेकियां मिलती है, 10 गुनाह माफ होते हैं, 10 दर्जे बुलंद होते हैं और तमाम दिन शैतान से और मकरूहात से अल्लाह उस बंदे को महफूज रखते। इस उम्मत के लिए अल्लाह ने सुबह के वक्त के अंदर में बरकत रखी, इसलिए हमारे यहां पूरे गुजरात में फजर के बाद जो है मशवरा होता है। फिर मकरूह वक्त निकल गया, इशराक पढ़ ली 2 रकात पर हज उमरे का सवाब मिलता। तो सुबह सुबह जो है हम अपनी अपनी मस्जिदों में जो है अपने वक्त को हल्के में लगाए। हुजूर अलैहिस्सलाम के सहाबा फजर की नमाज के बाद जो है अल्लाह के अमीर के सामने हल्का लगा देते थे। अगर रात को कोई ख्वाब आया उसका जिक्र होता था, रात को कोई वही उतरती उसका जिक्र होता था, और अगर कोई एक भी आगे पीछे होता फजर में या कोई नहीं बैठता तो उसको जो है मुतवज्जे किया जाता, उसको याद दिहाने की जाती। एक सहाबी फजर के बाद फौरन नमाज पढ़ के निकल जाते, सहाबा ने उनको रोका कि आप पक्के सच्चे नमाजी हैं, हुजूर अलैहिस्सलाम के पीछे नमाज पढ़ते हैं और सुबह निकल जाते, क्या बात है, हल्के में नहीं बैठते। कहा देखो भाई, बात तो राज की है लेकिन आप पूछते हैं तो मैं बताता हूं। का मेरे और वीर के दरमियान सिर्फ एक कपड़ा है, एक कपड़ा। हमने घर में एक घड़ा बनाया है, जब नमाज का वक्त आता है तो बीवी घड़े में उतर जाती है, गड्ढे में उतर जाती है, मैं उस चादर को लेकर मस्जिद में आता। अगर यहां मैं मस्जिद में बैठ जाऊं तो मुझे इस बात का खतरा रहता है कि कहीं मेरी बीवी की नमाज ना निकल जाए। देखो सहाबी है, एक तरफ पूरी उम्मत का फिक्र है और दूसरी तरफ जो है अपनी घरवाली की नमाज का भी फिक्र है। ये नहीं कि पूरे आलम से बाखबर और अपने घर से बेखबर कि भाई मेरे घर घर में क्या हो रहा है, घरवाली नमाज पढ़े नहीं पढ़े, बच्चे पढ़े नहीं पढ़े। तुम्हारे के बारे में बात है कि एक आदमी को बाजार का निगरा बना रखा था, एक दिन फजर की नमाज में नहीं थे तो उनके घर गए, कहा सुलेमान फजर में नहीं थे, रात भर नफले पढ़ते रहे जिसकी वजह से सुबह जमात छूट गई, रात भर सोते रहे और फजर की नमाज जमात से पढ़े, ये जो मेरे यहां नजदीक जो ये जरूरी है। एक एक का जो हम जो है फिक्र करें, अपनी जात से भी जो है हम जो है एहतमाम करें। आज हम मशवरे में बैठते हैं लेकिन 2 दिन बैठे 4 दिन छुट्टी, 4 दिन बैठे 6 दिन छुट्टी, तो अजर तो मिलेगा, सवाब मिलेगा, लेकिन हमारे दिलों में जो तब्दीली आनी चाहिए, जिंदगियों में जो तब्दीली आनी चाहिए वो कब होगी, जब इस्तकामत के साथ तसलसल के साथ हम अमल को करेंगे। आपने देखा होगा कि भाई लोहा रस्सी को काटता है लेकिन रस्सी बार बार लोहे को जो कुएं पर जो उसके साथ घिसटती रहती है तो रस्सी लोहे को जो उसके स्टील के सरिये को पतला कर देती है, उसको काट डालती है। तो जो काम मुसलसल होता है, इस्तकामत के साथ होता है, पाबंदी के साथ होता है, उसके असरात होते हैं। इसलिए मशरे में बैठना है, फिक्रों में भी बैठना है, लेकिन जो है पाबंदी के साथ बैठना है। क्यों भाई सब बैठेंगे, कौन कौन नियत करता है कि इंशाल्लाह हम रोजाना बैठेंगे, पीछे वाले नहीं बता रहे, مسلسل بیٹھنا ہے اور پھر مشورے میں جو چیزیں ہم نے تقاضے میں سوچی یہ تقاضے پورے کرنے کے لیے ہمیں جو ہے اس کے لیے تدبیر کرنی پڑے گی, ہمیں وقت دینا پڑے گا. آج ماہانہ مشورے میں کارگزاری ہوتی ہے, بھائی چار مہینے کی جماعت کا کیا ہوا, تین دن کی جماعت کا کیا ہوا, مستورات کی جماعت کا کیا ہوا, تو زیرو زیرو آتا ہے. حالانکہ روزانہ دس منٹ پندرہ منٹ مشورہ ہوتا ہے, لیکن مہینے کے بعد کارگزاری میں چار مہینے کی جماعت زیرو, چلے کی جماعت زیرو, تین دن کی جماعت زیرو. اس کی وجہ کیا ہے؟ بھائی ایک آدمی کھانا پکانے کا مشورہ کرے, مشورہ آدھا گھنٹہ کیا لیکن سودا خریدنے نہیں گئے, بازار میں نہیں گئے, چولہے کے پاس پکانے کے لیے نہیں گئے, اور بارہ بجے آپ کہو بھائی کھانا لاؤ کھانا لاؤ کھانا لاؤ, کیوں بھائی کھانا آئے گا؟ ارے بھائی بولو آئے گا. اخلاص سے مشورہ کیا ہے, بہت لمبا مشورہ کیا ہے, لیکن جو ہے کھانا پکانے کی تدبیر نہیں کی, سودا خریدنے کے لیے نہیں گئے, پکانے کے لیے نہیں گئے, تو بتاؤ کھانا آئے گا؟ بھائی مشورہ بہت لمبا کیا, چار مہینے کی جماعت نکالنے کا, چلے کی جماعت نکالنے کا, تین دن کی جماعت نکالنے کا, لیکن جماعت میں کون جائیں گے؟ جو بھائی فرشتے جائیں گے, انسان جائیں گے کہ جنہ جائیں گے, کون جائیں گے؟ اب لوگ کہاں ملیں گے؟ بھائی مسجد میں ملیں گے بہت سے, تو مسجد میں ملاقات کریں گے. جو مسجد میں نہیں ملیں گے ان کے گھر گھر کی ملاقات میں بھائی گھر جا کر گھر میں بیٹھ کر تشکیل کریں گے. جو گھر نہیں ملیں گے ان کے جو ہے بھائی چوراہوں پر جائیں گے, بہت سے لوگ جو ہے فرصت میں چوراہوں پر چوپالوں پر بیٹھے رہتے ہیں. جو وہاں نہیں ملیں گے ان کے جو ہے کاروبار میں جائیں گے. یہ مولانا الیاس صاحب کی جو ہے تشکیل کی اور محنت کی ترتیب کی. حضرت جی مجھے دلی سے میوات جاتے جو مسجد میں ملتے ان سے مسجد میں ملاقات کرتے, جو مسجد میں نہیں ملتے ان کے گھر جاتے, جو گھر نہیں ملتے ان کے جو ہے چوپالوں پر جاتے, جو حکا پیڑی پینے کی میوات میں جگہ, اور جو وہاں نہیں ملتے ان کے کھیتوں میں جاتے تھے, ان کے کھیتوں میں جاتے تھے. ایک آدمی کو کھیت میں ملنے گئے, سلام کر کے مسافر کے لیے ہاتھ بڑھائے, اس نے جو ہے دھکا مار کے گرا دیا. تو حضرت جی نے کہا بھائی چلو بھائی ہاتھ کا مسافر نہیں کرنے دیتے تو کم سے کم پیر کا تو کرنے دو, اس کے پیر پکڑ لے. تبلیغ ایسے ہوتی, تشکیل ایسے ہوتی ہے, محنت اس کو کہا جاتا ہے. اس کا دل نرم ہو گیا اور وہ نقد تیار ہو گیا اور مسجد میں آیا. مولانا الیاس صاحب کہتے تھے کہ اگر قیامت میں اللہ مجھے پوچھے گا کہ الیاس دنیا سے کیا لایا تو میں کہوں گا کہ موسیٰ کو لایا, اس کا نام موسیٰ تھا. تو ہمارے جتنے تقاضے ہیں ان تقاضوں کو پورا کرنے کے لیے بھائی مشورے کے بعد اس کی تدبیر اختیار کرنی پڑے گی. مسجد میں آنے والوں سے مسجد میں ملیں گے, نہیں آتے ان کے گھر جائیں گے, ان کے چوراہوں پہ جائیں گے, ان کے دکانوں اور کاروبار ان کے کھیتوں میں جائیں گے, تب جا کے کام ہوگا, تب جا کے جو ہے ہمارا ماحول بدلے گا. ایک ایک جو ہے گھر کی ملاقات کے ذریعے سے ہمیں ایک ایک فرد کی ملاقات کرنا ہے, اور ایسی محنت اور ایسا ماحول بنانا ہے جیسے حضور صلی اللہ علیہ وسلم نے مدینے کا ماحول بنایا تھا کہ مدینے میں کوئی بے نمازی نہیں تھا, اس امت میں کوئی بے نمازی نہیں تھا. کھلم کھلا جو منافق ہوتا تھا وہ تو جماعت سے رہ جاتا تھا, عام منافقین کی ہمت نہیں ہوتی تھی کہ وہ جماعت سے نماز چھوڑے. ایک ایک مسلمان مرد جو ہے مسجد میں آنے والا بنے, نماز پڑھنے والا, تسبیح پڑھنے والا, تلاوت کرنے والا, اپنے گھر میں تعلیم زندہ کرنے والا, اپنے گھر سے اللہ کی راہ میں نکلنے والا بنے. اس کی جو ہے گھر گھر میں جو ہے محنت کو زندہ کرنا ہے, اس کے لیے وقت دینا ہے. عورتیں ان اعمال کو گھر میں کرنے والی بنے کہ 100% عورتیں نماز پڑھنے والی, تسبیح پڑھنے والی, تلاوت کرنے والی, قرآن پڑھنے والی, قرآن پر محنت کرنے والی, اپنے مردوں کا ذہن بنانے والی بنے. ایسے ماحول کو گھر گھر کی ملاقات کے ذریعے سے ہمیں ہر گھر میں زندہ کرنا ہے. آج اللہ معاف کرے بھائی, کل بڑھائی کل صبح ہوئی, آج صبح ہوئی, نمازیوں کی تعداد کل بھی پوچھی آج بھی پوچھی, کہیں 20%, کہیں 30%, کہیں 40%. نمازی ہمیں محنت کر کے 100% نماز کو زندہ کرنا ہے. بھائی ایک رسی ہے, 30 آدمی اس کو ایک طرف کھینچ رہے ہیں اور 70 آدمی ایک طرف کھینچ رہے ہیں, بتاؤ بھائی رسی کہاں جائے گی؟ ارے بھائی کہاں جائے گی؟ 70 کی طرف جائے گی نہیں. 30 آدمی دیوار بنا رہے ہیں اور 70 اس کو توڑ رہے ہیں, دیوار بنے گی کہ گرے گی؟ 30 آدمی مسجد میں آ کر اللہ کی رحمت کی رسی کو کھینچ رہے ہیں اور جو ہے 70 آدمی اللہ کی نسونے والی آنکھوں کے سامنے اللہ کی کروڑوں نعمتیں کھا کر اللہ کی جو ہے نماز کو چھوڑ رہے ہیں, قرآن کو چھوڑ رہے ہیں, جو ہے روزے کو چھوڑ رہے ہیں. اب بتاؤ بستی میں کیا آئے گا؟ 70 آدمی ایک طرف رسی کھینچ رہے ہیں, 30 آدمی ایک طرف کھینچ رہے ہیں, تو رسی کہاں جائے گی؟ اس لیے بھائی دوستو بزرگو, مسجد والا جماعت جو ہے یہ 5-15 آدمیوں کا نام نہیں ہے, پوری امت مسجد والا جماعت ہے. ہر گھر کے ہر فرد کو محنت کا میدان بنا کر ہمیں ہر ایک کو مسجد والا اور مسجد کے اعمال والا بنانا ہے کہ ہماری بستی میں کوئی بے نمازی نہ رہے, کوئی گھر اللہ کے ذکر سے خالی نہ رہے, کوئی گھر قرآن کی تلاوت سے خالی نہ رہے, کوئی گھر تعلیم کے حلقے سے خالی نہ رہے, کوئی گھر ایسا نہ ہو جس میں نبی والی محنت کو لے کر, جان مال کو لے کر لوگ اللہ کے راستے میں نہ نکلتے ہو. اس کے لیے روزانہ کی محنت ہے. اگر ہم اس محنت کو کریں گے تو سب سے پہلے ہمیں نفع ہوگا, ہمیں فائدہ ہوگا. بھائی ہمارے بستی میں ایک چوکی دار ہوتا ہے, وہ ہاتھ کو اعلان کر, بھائی جاگتے رہیو, جاگتے رہیو, جاگتے رہیو. بھائی جب تک وہ اعلان کرتا رہتا ہے وہ جگا رہتا ہے, اور اعلان کرنا چھوڑ دے تو بولو بھائی وہ خود سو جاتا ہے. ایسے نماز پڑھتے رہی ہو, تسبیح پڑھتے رہی ہو, قرآن پڑھتے رہی ہو, تعلیم کرتے رہی ہو, اللہ کے راستے میں نکل. ہم روزانہ 2.5 گھنٹے کے ذریعے سے گھر گھر جا کر اس کی آواز لگائیں گے تو ہمارے جذبات باقی رہیں گے, ہم ٹھنڈے نہیں پڑیں گے. اس لیے 2.5 گھنٹے ہمیں اپنے لیے لگانے ہیں. 1 گھنٹہ لگائیں گے 10 گھنٹے کا ثواب ملے گا, 2.5 گھنٹے لگائیں گے 24 گھنٹے اللہ کی حفاظت میں آ جائیں گے. اس لیے نیت کرے کہ انشاءاللہ مشورے کے بعد سارے تقاضوں کو پورا کرنے کے لیے اور اپنی حفاظت کے لیے ہم روزانہ 2.5 گھنٹے کی محنت کو یہ اپنی ذات سے زندہ کریں گے. کون کون نیت کرتا ہے؟ سارے بھائی نیت کریں, لگائیں گے بھائی 2.5 گھنٹے, اس میں اپنا فائدہ ہے. 2.5 گھنٹے لگاتے رہیں گے ہمارا سانس باقی رہے گا. بھائی جب تک آدمی کبڈی کبڈی کہتا ہے نا آؤٹ ہوتا ہے, بولو بھائی آؤٹ ہوتا ہے, اور کبڈی کہنا چھوڑ دیتا ہوں آؤٹ. ایسے ہم روزانہ اللہ سے ہونے کا، نبی کے طریقوں میں کامیابی کا، نماز سے زندگی بننے کا، علم و ذکر سے یہ زندگی بننے کا، اکرام و اخلاص سے زندگی بننے کا، اللہ کے دین کی محنت سے زندگی بننے کی ہم لوگوں کو دعوت دیتے رہیں گے تو ہم اس پر باقی رہیں گے. یہ چھ صفات ہماری زندگی میں آئیں گی. اس لیے ہر گھر کے ہر فرد کی ملاقات کر کے ان صفات کا مذاکرہ کر کے بھائی ہمیں ایک ایک گھر میں یہ محنت کو زندہ کرنا ہے. اسی طرح بھائی اپنی مسجد کی تعلیم، مسجد کی تعلیم صرف یہ مشورے میں بیٹھنے والوں کے لیے نہیں ہے، یا مسجد میں آنے والے صرف مسلیوں کے لیے نہیں ہے. مسجد کی تعلیم، مسجد کے اطراف میں رہنے والے جتنے ایمان والے ہیں، سارے ایمان والوں کے لیے یہ فضائل کی تعلیم ہے. فضائل کی تعلیم یہ ہماری جو ہے غذا ہے. غذا صحابہ کی قربانیوں کے واقعات، ان کے اثار ہمدردی کے واقعات، نماز کے فضائل، علم و ذکر کے فضائل، اکرام کے فضائل، اللہ کو راضی کرنے کے فضائل، اللہ کے دین کی محنت کے فضائل ہم سنتے رہیں گے تو ہمارے اندر میں اس کے ذریعے سے شوق پیدا ہو. تعلیم سے یہ مطلوب ہے کہ اعمال کا شوق پیدا ہو، دین کے پر چلنے کا شوق پیدا ہو جائے. اور نبی علیہ السلام جو اللہ کی طرف سے وعدے اور وعیدے لے کر آئے ہیں، اس کا یقین پیدا ہو جائے. اللہ کے دین پر آدمی کو جو چلاتا ہے وہ اس کے اندر کا یقین چلاتا ہے. اور تعلیم میں بیٹھنے سے آدمی کا یقین بنتا ہے، آدمی کا یقین بنتا ہے. اس لیے روزانہ اپنی ذات سے ہم فضائل کی تعلیم کو جو ہے جڑے، اور ایک ایک مسلی اور مسجد کے اطراف میں رہنے والے ایک ایک گھر پر جب ہم جائیں اور دعوت دیں تو ہر فرد کو مسجد کی تعلیم کی بھی دعوت دیں. کیوں بھائی نیت کر دیں سب، ایک ایک کو تعلیم میں بیٹھنے کی دعوت دیں گے، اس کے فضائل بتائیں. کہ جو آدمی علم سیکھنے کے لیے اللہ کے راستے میں نکلتا ہے اس کا ہر قدم فرشتوں کے پر پر گرتا ہے. جو علم سیکھنے کے لیے اللہ کی طرف، اللہ کے راستے کی طرف قدم اٹھاتا ہے، چوٹی سے لے کے جبرائیل تک کی ساری طاقت اس کے ساتھ ہو جاتی ہے اور فرشتے اس پر پر بلتے ہیں. خالی بھائی تعلیم میں بیٹھو، تعلیم میں بیٹھو اتنا نہ کہے، بلکہ تعلیم میں بیٹھنے پر کیا ملے گا اس کے فضائل بتائے. اور اسی طرح بھائی اس تعلیم کو اپنے گھر میں زندہ کریں. دیکھو گھر میں تعلیم جب قابو میں آئے گی، جب ہم قابو میں رہیں گے، ہماری زبان کو، ہمارے دماغ کو ہم قابو میں رکھیں گے تو گھر میں تعلیم قابو میں آئے گی. اگر گھر میں جا کر آڈیٹر بن گئے کہ جھاڑو یہاں کیوں پڑا ہے، یہ پایا یہاں کیوں پڑا ہے، یہ کھوئی یہاں کیوں پڑی ہے، یہ چھوکرے کا کیوں نوارا نہیں ہے، یہ بستر کیوں نہیں مارا ہے، اور یہ جو ہے برتن کیوں نہیں دھویا. اب دن بھر آڈیٹ کرتے رہے، پھر شام کو کہو آؤ بھائی تعلیم میں، تو بھائی کوئی بیٹھے گا بھائی پہلے تم سدھرو ایسا کہیں گے. گھر میں تعلیم جب زندہ ہوگی، جب ہم اپنے رویوں کو گھر میں جو ہے صحیح رکھیں گے، گھر والوں کے کام میں مدد کریں گے. اللہ کے نبی علیہ السلام جب گھر میں جاتے تھے تو کبھی جو ہے گھوڑا بن جاتے، بچے آپ کی پیٹھ پر سوار ہو جاتے، چھوٹے چھوٹے بچوں کو آپ سلام کرتے، گھر میں جھاڑو دیتے، کبھی آپ آٹا گھومتے، کبھی امی جان عائشہ رضی اللہ تعالیٰ انا آٹا گھومتی، کبھی آپ چولہا جلاتے، کبھی امی جان جلاتے. تو گھر میں تعلیم جب زندہ ہوگی، جب ہم قابو میں رہیں گے، اپنی زبان کو، اپنے دماغ کو ہم قابو میں رکھیں گے تو گھر میں تعلیم زندہ ہوگی. اور جب گھر میں تعلیم زندہ ہوگی تو بھائی گھر میں دین کا ماحول بنے گا. भाई गाड़ी कितनी कंपनी में से अच्छी बनकर आई, लेकिन जहां उसको चलना है रोड बराबर नहीं है तो बोलो भाई गाड़ी चलेगी? चार मील लगा कर आए, चिल्ला लगा कर आए, खूब अच्छा जज्बा लेकर आए, सुन्नत का शौक, लेकिन घर में दीन का माहौल नहीं है। अब हम सुन्नत तरीके पर निकाह बच्चों से करने का जज्बा लेकर आए, लेकिन हजियानी का जो है जहन नहीं है, दादी का जहन नहीं है, नानी का जहन नहीं है, खाला का जहन नहीं है, बड़ी बहन का जहन नहीं है। तो गाड़ी तो बहुत अच्छी बनकर आई लेकिन रोड बराबर नहीं है, तो बताओ गाड़ी चलेगी? हमारा घर में कोई चलेगा? हम सुन्नत तरीके पर शादी नहीं कर सकते, चाहे जज्बा हमारा कितना ही अच्छा हो। इसलिए हम दीन पर चलना चाहते हैं अपने घरों में कि शादी में भी दीन आए, और जो है भाई मैयत में भी दीन आए, और प्रसंगों में भी दीन आए, कपड़ों में भी दीन आए, तो घर में माहौल बना पर। देखो जिनकी घर की औरतें दीनदार होती है उनके बच्चों के लिबास आप देखना कि जो है इस्लामी होते हैं, इनके बच्चों के लिबास इस्लामी होते हैं। खाली मर्द जो है जमात में चिल्ले चार महीने लगाए, लेकिन घर में अगर माहौल नहीं है बीवी का बच्चियों का, तो उस घर में बाबा सूट होते हैं, किस्म किस्म के खिलौने होते हैं, क्योंकि घर वालों का माहौल नहीं। और भाई ये तालीम जो है ये बुजुर्गों के वास्ते से हमारी रहबरी हुई है, बाकी ये अल्लाह का हुक्म है। अल्लाह अपने कुरान में फरमाते हैं मफहूम है कि ए ईमान वालों, अपने आप को और अपने अहल वयाल को जहन्नम की आग से बचाओ। इससे मुराद क्या है? भाई इनको दीन सिखाओ। दीन सीखने का शौक कैसे पैदा होगा? भाई दीन की तालीम से होगा। भाई कोई हमें कहे अपने ठोकरों को सर्दी से बचाओ, तो भाई सर्दी से बचने के लिए हम कंबल का इंतजाम करेंगे, रजाई का इंतजाम करेंगे, स्वीटर का इंतजाम करेंगे, टोपों का इंतजाम करेंगे। अल्लाह ने कहा अपने आप को अपने अहल वयाल को जहन्नम की आग से बचाओ। इससे मुराद क्या है कि भाई इनको तकवा सिखाओ, इनको तवक्कुल सिखाओ, इनको जो है हया सिखाओ, इनको दीन सिखाओ। और ये दीन सीखने का जो शौक पैदा होगा वो फजाइल की तालीम के जरिए से होगा। इसलिए अपने घरों में तालीम को जिंदा करना है, और जो है अगर रोजाना तालीम जिंदा करना है तो घर में तीन चीजों को काबू में ले आए। एक तो तालीम की जगह तय कर ले कि भाई कौन सी जगह तालीम होगी, आज तालीम किसने जी, कल कौन करेंगे, और जो है उसका वक्त तय कर लो। देखो भाई सर्दी में गर्मी में बारिश में कभी चाय नागा होती है? भाई बोलो चाय आगे पीछे होती है? सर्दी में भी होती है, गर्मी में भी होती है, और बारिश में क्यों? कि उसका टाइम नक्की है, उसके पकाने वाले नक्की हो जाती है, और उसकी जगह नक्की है। लेकिन बेचारे एक तालीम ही ऐसी है कि कभी होती है कभी नहीं होती, कभी होती है कभी नहीं होती। क्यों? जिसका कोई टाइम नक्की नहीं, उसकी कोई जगह नक्की नहीं, उसकी करने वाला कोई नक्की नहीं। तो जो भी चाहते हैं कि अपने घर में जो है तालीम को मुसलसल करना है, तो ये जगह तय कर ले कि भाई रोजाना इस जगह पर तालीम होगी, ये टाइम पर तालीम होगी, और आज इसने किया कल ये करेंगे। इस तरीके का करने से हमारे घरों की तालीम नागा नहीं होगी, और जब तालीम जिंदा होगी तो तालीम अल्लाह का हुक्म समझकर करेंगे, तो अल्लाह के हुक्म के जो बरकात है वो बरकात हमें मिलेंगे, अल्लाह के हुक्मों के बरकात मिलेंगे जब अल्लाह का हुक्म समझकर करेंगे। इसलिए वे नियत करें कि हमें इंशाअल्लाह अपने घरों में तालीम करना है और रोजाना करना है। करोगे भाई? और ये ना समझे कि हमारी घर की तालीम का असर सिर्फ हमारे घर में होता है,
اس گھر کی تعلیم کا اثر دور دور تک جاتا ہے. ایک ماں نے اپنے گھر میں اپنے بچے کو کہا کہ بیٹا سچ بولنا, سچ بولنے میں جو ہے نجات ہے, اس میں نبی, یہ نبی کا طریقہ ہے. ایک گاؤں سے دوسرے گاؤں دین سیکھنے کے لیے جا رہے تھے, راستے میں ڈاکو نے روکا, ان کو پوچھا بھائی تمہارے پاس بھی کچھ ہے؟ کہاں میرے پاس ہے. تو ماں نے جو پیسے چھپا کے دیے تھے وہ نکال کے بتایا, تو وہ حیرت میں پڑ گئے کہ تو جانتا ہے ہم لوگ ڈاکو ہیں, لوگوں کا مال لوٹ لیتے ہیں, تیرا بھی لوٹ لے, تو نے سچ کیوں بتا دیا؟ کہا مجھے میری ماں نے یہ تعلیم دی ہے کہ سچ بولنا نبی کا طریقہ ہے اور اس میں ہماری نجات ہے. کتاب میں لکھا ہے کہ 27 ڈاکو تھے, ان 27 ڈاکوؤں نے توبہ کی اور سب کے سب اپنے زمانے کے علامہ بنے. دیکھو تعلیم گھر میں ہو رہی ہے لیکن اس کے اثرات کہاں جا رہے ہیں؟ تو تعلیم نہ کرنے سے صرف ہمارا نقصان, ہمارے گھر والوں کا نقصان نہیں ہے, دور دور تک اس کے اثرات جاتے ہیں. اس لیے پورا مجمع اس بات کو طے کرے کہ بھائی ہمیں اپنی ذات سے اپنے گھر میں تعلیم کرنا ہے اور روزانہ کرنا ہے. کیوں بھائی نیت کرتے ہیں؟ اور تعلیم سے تعلیم مقصد نہیں ہے, جو میں نے اوپر اعمال عرض کیے کہ تعلیم کے ذریعے گھر کا کوئی چھوٹا بڑا بے نمازی نہ رہے, کوئی اللہ کے ذکر سے خالی نہ رہے, کوئی قرآن کی تلاوت سے خالی نہ رہے, کوئی گھر ایسا نہ ہو جس میں سے لوگ اللہ کے دین کے لیے جان و مال کو لے کر نکلنے والے نہ ہو. یہ تعلیم سے جو گھر میں اعمال کا مطالبہ ہے, تو تعلیم بھی کریں تو اس کو سامنے رکھ کر کریں کہ یہ تعلیم ہم اس لیے کر رہے ہیں کہ ان اعمال کو تعلیم کے ذریعے سے گھر میں زندہ کرنا ہے. اسی طرح اپنے محلوں میں ہفتے واری تعلیم ہوتی ہے, اپنے گھر کی مستورات کو ہفتے واری تعلیم میں بھیجیں. تو اس طرح جو ہے اپنی عورتوں پر محنت ہوگی تو عورتوں میں دین آئے گا, اور بچے جو ہے تعلیم میں بیٹھیں گے تو بچوں میں دین آئے گا, پھر ان بچوں کے ذریعے سے پتہ نہیں کہاں کہاں اللہ کا دین جائے گا. ایک لڑکی ایک گاؤں میں گئی جس گاؤں میں سب بے نمازی تھے, مسجد ویران تھی, لیکن اس گھر میں نبی والی محنت اور تعلیم کا حلقہ زندہ تھا. اس کو ایک درد پیدا ہو گیا کہ میں کہاں نکاح کر کے چلے, میرا نکاح کہاں ہو گیا. اس کو درد ہوا, فکر ہوئی, اس نے شوہر کو سمجھایا, اس کی ذہن سازی کی, مسجد کی اہمیت اور فضائل بتائے, مسجد صاف کرنے کی فضیلت بتائی, اس نے مسجد صاف کی, اس نے اپنے شوہر کو اذان سکھائی, اذان دی اس نے, پھر دھیرے دھیرے لوگ مسجد میں آنے لگے, ایک کے بعد دوسرا, دوسرے کے بعد تیسرا, تیسرے کے بعد پورا گاؤں نمازی بن گیا. کس کے ذریعے؟ ایک لڑکی کی فکر, اور وہ لڑکی کو فکر کہاں ملی؟ اس کی ماں کے ذریعے سے, کہ اس کی ماں میں نبی والا درد تھا, نبی والا غم تھا, نبی والی فکر تھی, نبی والی محنت تھی. تو ماں کا اثر یہ بچوں اور بچوں پر پڑتا ہے. دیکھو چھوٹے چھوٹے بچے گھر میں کھلونے لاتے ہیں اور اس کو دھوتے ہیں, اس کو سجاتے ہیں, کپڑے کی چھوٹی چھوٹی ٹکڑیاں جمع کرتے ہیں, اس کی لوچی بناتے ہیں, پلاسٹک کا پایا لاتے ہیں, اس کو دھوتے ہیں. کیوں؟ کہ میری ماں ہفتے میں دو مرتبہ کپڑے دھوتی ہے, یہ برتن دھو کے سجاتی ہے. تو جب بچوں پر اس کا اثر پڑتا ہے, اگر ماں نماز پڑھے گی, تسبیح پڑھے گی, قرآن پڑھے گی, پردے والی ہوگی, نبی کے درد اور غم والی ہوگی, تو بچوں پر کتنے اثرات پڑیں. اس لیے جو ہے ہم اپنی گھر کی تعلیم کو اور گھر کی محنت کو ہم ہلکا نہ سمجھیں, اس کو ہم سرسری نہ سمجھے, اس کے اثرات دور تو اسکولوں میں جاتے. ایک ہندو کا بچہ رات کو کھڑا ہوا ماں سے کہنے لگا امی پانی پلاؤ. ماں نے پانی نکال کر کہا دیا تو کہا لائٹ جلاؤ. تو جس گلاس میں پانی بھر کے دیا تھا اس میں ایک زہریلا کیڑا تھا. وہ ماں حیرت میں بھر گئی اور کہنے لگی بیٹا یہ پانی پینے کا طریقہ کہاں سیکھا؟ کہا میری ماں میرے مسلمان دوست اسکول میں آتے ہیں وہ پانی دیکھ کر پیتے اس لیے میں بھی دیکھ کر پیتا ہوں. تو اتنی متاثر ہوئی کہنے لگی کہ اسلام کے ایک پانی پینے کے طریقے میں اتنا بڑا نفع ہے تو پورے اسلام میں کتنا نفع ہوگا؟ وہ اس کا پورا گھرانہ مسلمان ہو گیا. اب دیکھو تعلیم گھر میں ہو رہی ہے اور اثر اسکول میں جا رہا ہے. اسی طرح بھائی اپنے محلے کا عمومی دینی ماحول بنانے کے لیے یہ اپنے محلے کا گشت ہے. گشت ہم ایک سوئی کے ساتھ اور اہتمام کے ساتھ اور پابندی کے ساتھ, یہ گشت جو ہے ہماری اصلاح کا جو ہے ایک وظیفہ ہے. جیسے اور وظائف کے ذریعے سے شیوخ اصلاح کرتے ہیں, ایسے مولانا ریاض صاحب نے نماز ذکر تلاوت کے ساتھ ایک امت کو اپنی اصلاح کے لیے یہ اپنے محلے کا گشت دیا ہے. اگر ہم اپنے محلے کا گشت کریں گے تو ہمارے محلے میں ہمارا کسی سے بگاڑ نہیں ہوگا, کیونکہ ہمیں متقلی میں بننا ہے, ہمیں رہبر بھی بننا ہے, ہمیں گھر گھر میں جا کر تو پڑوسی سے بھی ہم اپنا معاملہ صحیح رکھیں گے, محلے والوں سے ہمارا کوئی بگاڑ نہیں ہوگا. کب؟ کہ جب ہم اپنے محلے کے گشت میں جڑیں گے. اگر ہم اپنے گشت میں نہیں جڑے تو بھائی مسجد کا گشت ہو جائے گا لیکن ہمیں نفع نہیں ہوگا. بازار میں 100 دکانیں ہیں, 99 دکانیں کھلی ہیں لیکن میری دکان نہیں کھلی ہے, بتاؤ میرے گھر میں نفع آئے گا؟ بازار تو کھلا ہوا مانا جائے گا لیکن میرے گھر میں نفع جب آئے گا جب میری دکان کھلے گی, جب میں گشتوں میں جڑوں گا تو اس گشت کے ذریعے سے مجھے نفع ہوگا. اگر میں گشت میں نہیں جڑا تو محلے کا تو فائدہ ہو جائے گا, مجھے فائدہ نہیں ہوگا. گشت تو دوسرے محلے کی جماعت بھی آگے کر لے گی, باہر کی جماعت بھی آگے کر لے گی, دوسرے لوگ بھی کر لیں گے, لیکن مجھے نفع جب ہوگا جب میں گشت میں جڑوں گا. اس لیے صبح ہی سے جو ہے اپنے گشت کی فکر ہو. حاجی صاحب عبد الوہاب صاحب کہتے تھے کہ جس دن گشت ہو گشت کی اگلی رات کو اٹھ کر اللہ سے گشت کی آسانی کی دعا مانگو. جب گشت ہو جائے تو دوسری رات اٹھو اور اللہ سے گشت کی قبولیت کی دعا مانگو. یہ گشت نبوت کے اعمال کی یہ جو ہے بنیادی کڑی ہے. اس لیے جو ہے پہلا گشت بھی اور دوسرا گشت بھی اہتمام کے ساتھ پابندی کے ساتھ اپنی اصلاح کی نیت سے ایسی جگہ جا کر کہ بھائی جہاں کام کی کوئی شکل نہیں ہے وہاں جا کر دوسرا گشت کرے, اور مہینے میں اپنا ہفتہ طے کر کے 3 جمعہ اپنے گاؤں میں, 4th جمعہ اللہ کے راستے میں, 1 دن اللہ کے راستے میں لگائیں گے 10 دن کا ثواب ملے گا, 3 دن لگائیں گے تو 30 دن کا ثواب ملے گا, اور 27 دن اپنے حلال کام اور گھر میں رہنے کے زمانے میں جو غفلت پیدا ہوئی ہے وہ غفلت اللہ کے راستے میں یکسوئی کے ساتھ دعوت میں, تعلیم میں, ذکر و عبادت میں اور جو خیرخواہی میں لگنے کی وجہ سے 3 دن کی برکت سے وہ 27 دن کی غفلت اللہ جو ہے دور کر دیں گے. 3 دن بستی باہر والوں کے لیے بعد میں ہے, سب سے پہلے 3 دن جو ہے وہ ہماری اپنی غفلت کو دور کرنے کے لیے. یہ 5 اعمال جو ہے یہ موٹے موٹے اعمال ہے, یہ بھی ضروری ہے, اور اس کے ساتھ باہر کی نقل و حرکت, جیسے میں نے کہا کہ بھائی باہر نکلنا بھی ضروری ہے اور مقامی کام بھی ضروری ہے. एक आदमी की ट्रक है तो भाई ट्रक खाली करना भी जरूरी और ट्रक का भरना भी जरूरी, खाली की खाली पड़ी रहेगी तो काम चलेगा, भरेली रहेगी तो भाई काम चलेगा। तो खाली करना भी जरूरी भरना भी जरूरी। ऐसे हाल जो है अल्लाह के रास्ते में चार महीने चिल्ले लगाना भी जरूरी है और अपने मकाम पर आकर अपनी जो है पांच अमाल करना भी जरूरी है। दान और मेहनतों से जो मतलूब है वो अल्लाह का दीन है। दीन क्या है? जिन चीजों के अल्लाह ने करने का हुक्म दिया उसको करना और जिससे रुकने को कहा उससे रुकना। जब इसको करेंगे तो अल्लाह तक पहुंच जाएंगे, अल्लाह हमारे हो जाएंगे और हम अल्लाह के हो जाएंगे। इसलिए नियत करें कि भाई इंशाअल्लाह हम बाहर की नकलो हरकत को भी जिंदा करेंगे और मकामी तौर पर भी पाबंदी के साथ हम पांचों अमाल को एहतमाम के साथ दीन को जिंदगी में लाने की नीयत से, अल्लाह को राजी करने की नीयत से इंशाअल्लाह हम इस मेहनत को करेंगे। भाई करेंगे, सबके सब करेंगे। इसलिए पहले से जो है आप हजरात को कहा गया है और इसी तरह माशाल्लाह लोग बैठे भी हैं कि हर हलके वाले अपने हलके के साथ, अब जिस हलके में जितनी मस्जिदें हैं तो पहले हलके वाले जो है एक तरफ जो है खड़े हो जाए और हलकों के साथ फिर जो है मस्जिदवार